اتحاد، باہمی تعاون، جذبہ قربانی، ایثار۔ یہ وہ مثالی صفات ہیں جو ہر معاشرے سے تعلق رکھتی ہیں۔ ہر انسان ایسے افراد کے درمیان زندگی گزارنے کی امید رکھتا ہے جن کی سیرت میں یہ صفات موجود ہوتی ہیں۔ یہ فلم جو آپ دیکھ رہے ہیں، یہ ان ہی حقیقی اخلاقی مثالوں کو پیش کرتی ہے، جبکہ اس فلم کے ہیروز انسان نہیں۔ جانداروں میں جذبہ محبت۔ مشرق وسطی، اس گرم اور بنجر خطہ ارض پر زندگی کی بقا کوئی آسان کام نہیں۔ یہ چھوٹی سی مخلوق عرب برڈز کے نام سے جانے جاتے ہیں۔ ان مشکل حالات میں بھی ہر ممکن طریقے سے یہ اپنی بقا کا بندوبست کر لیتے ہیں، کیونکہ یہ آپس میں حیرت انگیز باہمی اتفاق اور تعاون کا مظاہرہ کرتے ہوئے اپنے تمام کام ایک ساتھ انجام دیتے ہیں، حتیٰ کہ نہانا۔ نہانے کے بعد پروں کو دھوپ میں سکھانے کی باری آتی ہے۔ اپنے پروں کو خشک کرنے کے دوران ایک دوسرے کے پروں کو صاف کرتے جاتے ہیں، یہ ان کی صحت کے لیے انتہائی اہم ہے۔ اور ایک دوسرے کا خیال رکھتے ہوئے نہ تو کبھی تھکتے ہیں اور نہ ہی کبھی اکتاتے ہیں۔ کام انہوں نے آپس میں بانٹا ہوا ہوتا ہے، مثلاً اپنے بچوں کے لیے غذا کی تلاش۔ یہ ذمہ داری وہ اجتماعی طور سے بہتر انجام دیتے ہیں۔ تمام غذا جو وہ تلاش کرتے ہیں بعد میں برابر برابر تقسیم کر لیتے ہیں۔ اپنے گروہ کے دفاع کی ذمہ داری بھی برابر برابر تقسیم کی جاتی ہے۔ ہر پرندہ اپنی باری پر درخت کی سب سے اونچی شاخ پر بیٹھ کر پہرا دیتا ہے۔ جب محافظ کے تبدیل ہونے کا وقت آتا ہے، نیا پہرے دار غذا کی ایک خاص مقدار اس پرندے کے لیے لاتا ہے جس کی جگہ اس نے پہرا دینا ہوتا ہے، اور وہ ذمہ داری سنبھال لیتا ہے۔ یہ فریضہ ان کے خاندان کی بقا کے لیے انتہائی اہمیت کا حامل ہوتا ہے۔ زہریلا سانپ، محافظ پرندہ خطرے کی نشاندہی کے لیے ایک مخصوص آواز نکالتا ہے۔ تمام گروہ کے ارکان ایک دوسرے کی حفاظت کے لیے جمع ہو جاتے ہیں۔ پرندے سانپ کو پریشان کرنے اور الجھانے کی کوشش کرتے ہیں۔ نوجوان پرندے بھی سانپ کو للکار کر اپنی طاقت اور ہمت کا مظاہرہ کرتے ہیں، اور اپنے ہی گروہ میں عزت حاصل کرنے کی کوشش کرتے ہیں۔ جیسے ہی خطرہ ٹل جاتا ہے، زندگی معمول پر آ جاتی ہے۔ پہرے دار अपनी जगह फिर संभाल लेता है। नौजवान परिंदे आपस में खेलने में मसरूफ हो जाते हैं। तो ये कैसे हुआ कि इन परिंदों ने ऐसे ताकतवर बाहमी ताउन का मुजाहरा किया? आइए सोचते हैं और सवाल जारी रखते हैं। ये परिंदे जो आप देख रहे हैं शऊर नहीं रखते। क्यों एक परिंदा अपने दोस्तों की हिफाजत के लिए ऊपर खड़ा रहता है? होना तो ये चाहिए कि वो उड़ जाए और अपने खाने के लिए कुछ तलाश करे, लेकिन ये जो कुछ करता है हकीकतन एक अजीम कुर्बानी है। ये हिफाजत के लिए एक सिपाही की तरह खड़ा हो जाता है, संजीदगी और मुस्तकिल मिजाजी से बगैर कुछ खाए पिए। कौन है जो इस मखलूक को दूसरों की बहबूदी का जज्बा सिखाता है? कौन उनसे कहता है कि अपने दोस्तों के लिए अपनी जिंदगी खतरे में डाल दो? इसमें कोई सवाल नहीं कि ये खालिक़े अजीम अल्लाह ही है जिसने इन छोटे से परिंदों में इत्तेहाद, ताउन और कुर्बानी के एहसासात पैदा किए। जैसा कि सूरह नहल में बताया गया है कि जानदारों को उनकी बका के नागुजीर तौर तरीके अल्लाह ही ने वही किए हैं, और तेरे रब ने शहद की मक्खी को वही की कि तू पहाड़ों में, दरख्तों में और उसमें जिन्हें वो बुलंद करते हैं घर बना, फिर खा हर किस्म के फलों में से और अपने रब के रास्ते पर इनकिसारी के साथ चलती जा, और उनके बतनों में से मुख्तलिफ रंगों के मशरूब निकलते हैं जिसमें इंसानों के लिए शिफा है, बेशक इसमें गौर व फिक्र करने वाली कौम के लिए निशानियां हैं। परिंदों में कुर्बानी और ताउन का जज्बा इंतहाई शदीद होता है। मैदान जंग में डट जाना और बाहमी मदद का मुजाहरा अल्लाह की तकलीफ का एक और मौजज़ा है। ये परिंदे 30 से 40 अरकान के झुंड में रहते हैं। झुंड का इत्तेहाद और यगानगत हमेशा बहुत ताकतवर साबित होता है। ये अपने बच्चों की बेइंतहा एहतियात से मिलकर एक साथ परवरिश करते हैं। जब बच्चों को खतरा लायक होता है तो गुरोह के डट जाने और साबित कदमी की मजबूत तरीन मिसाल हमारे सामने आती है। यहाँ वो खतरा है, एक चमकीला स्याह कौवा, चूजे उसका निशाना है। पहरेदारों में से एक स्याह कौवे को देखता है और दूसरों को होशियार करता है। ग्रोह अपने ठिकाने पर पहुंच जाता है और दिफाए कुव्वत एक साथ जमा हो जाती है। बिन बुलाए मेहमान को एक परिंदा गुस्से की करख आवाज में धमकाता है, फिर ये धमकी मैदान जंग में बदल जाती है। वो यकजा होते हैं और यकदम जबरदस्ती घुस आने वाले पर हमला कर देते हैं। पै दर पै वार से स्याह कौवा चकरा जाता है और हथियार डाल देता है, लेकिन लड़ाके अपनी भरपूर कुव्वत से हमले जारी रखते हैं और बिलाखिर दुश्मन को झुकने पर मजबूर कर देते हैं। स्याह कौवा इंतहाई मुश्किल से अपना बचाव कर पाता है। राबता, बाहिमी मदद और इत्तेहाद ने आज उनके बच्चों की जान को बचा लिया है। Thank you. مختلف صفات میں سے ایک امتیازی صفت اپنے ساتھیوں کے لیے ایثار کا جذبہ ہے، جو کہ زمین پر سب سے بڑی جسامت کے دودھ پلانے والے جانور ہیں۔ ایثار، قربانی اور باہمی تعاون صرف ان کے خاندان تک محدود نہیں، بلکہ یہ جذبات ان کے پورے ریوڑ کے لیے دیکھے جا سکتے ہیں۔ افریقہ کے میدانوں میں موسم گرما کا ایک گرم ترین دن، ہاتھی غذا اور پانی کی تلاش میں مسلسل سرگرداں ہیں۔ یہ تقریباً خشک جھیل ہی ارد گرد کے جانوروں کے لیے پانی کا واحد ذریعہ ہے، اور بہت سے جانور مثلاً بیلوں سے بھینسوں تک کا بھی ان کے ساتھ حصہ ہوتا ہے۔ اس ہاتھی کے بچھڑے کو پانی تک پہنچنے میں مشکل ہو رہی ہے، کیونکہ اس کی سونڈ ابھی بہت چھوٹی ہے۔ وہ پانی تک پہنچنے کے لیے نیچے کی طرف جھکتا ہے۔ ایک جوان ہاتھی حادثتاً اس سے ٹکرا جاتا ہے۔ اس ضرب سے وہ پانی کی دلدل میں گر جاتا ہے۔ اگر بچھڑے کو جلد ہی نہ نکالا جا سکا تو وہ دلدل میں دھنس کر مر جائے گا۔ یہاں وقت ضائع نہیں کیا جا سکتا۔ ماں گھٹنوں کے بل جھک کر کنارے کا سہارا لیتی ہے۔ وہ اپنی سونڈ بچھڑے کے نیچے رکھ کر اس کو اوپر کی طرف کھینچنے کی کوشش کرتی ہے، اور ثابت قدمی سے اس کو باہر نکالنے کے لیے نقل و حرکت شروع کر دی جاتی ہے۔ ڈھلوان بہت عمودی ہے، اس لیے کچھ ہاتھی کنارے پر کھدائی کر کے ڈھلاؤ بنانے کی کوشش کرتے ہیں تاکہ بچھڑے تک پہنچا جا سکے، اور دوسرے بھینسوں کا پیچھا کرتے ہیں تاکہ انہیں حادثے کی جگہ سے ہٹایا جا سکے۔ کیونکہ اگر کوئی اور ریوڑ پانی پینے قریب آئے گا جہاں بچھڑا پھنسا ہوا ہے، تو وہ اس کو باہر نکالے جانے کی کوششوں میں حائل ہوگا۔ بالآخر اجتماعی کوششوں نے اپنے مستقبل کو محفوظ کر لیا۔ ہاتھی کا بچھڑا دھس جانے سے محفوظ ہو گیا۔ ریوڑ کا ہر ہاتھی بچھڑے کے پاس جاتا ہے اور اسے اپنی سونڈ سے سونگتا ہے۔ یہ ہاتھیوں کے درمیان الفت اور محبت کی نشانی ہے۔ ریوڑ کے درمیان ایثار اور باہمی مدد نے بچھڑے کی زندگی کو بچا لیا۔ جانداروں میں حیرت انگیز ایثار اللہ کی تخلیق کا ایک اور معجزہ ہے۔ قرآن کی اس آیت سے اللہ ہماری رہنمائی کرتا ہے، اور کوئی ایسی مخلوق نہیں جو اللہ کی گرفت سے باہر ہو۔ یہ تمام اونچے مٹیالے برج ایسی مخلوق کے گھر ہیں جنہیں دیمک کے نام سے جانا جاتا ہے، جو کہ چیونٹیوں سے مشابہت رکھتی ہیں۔ دیمک بستیوں کی صورت میں رہتی ہیں، جو کہ لاکھوں کارکنوں پر مشتمل ہوتی ہیں۔ پوری بستی ایک جسم کی مانند بڑی ہم آہنگی سے اپنا مقررہ کام پورا کرتی ہے۔ یہ مزدور دیمکیں ہیں، یہ اندھی اور بہری ہیں۔ جیسا کہ آپ دیکھ سکتے ہیں، یہ مخصوص پلاسٹر کے ساتھ مٹی کے ٹکڑوں کی آمیزش کر کے اپنے گھر کی دیواروں کو جوڑا کرتی ہے۔ یہ خوبی اس مخلوق کو اللہ نے عطا کی ہے کہ جس طرح ایک جسم کے خلیے کام کرتے ہیں، کہ ایک ہی کام کے لیے جسم کا ہر حصہ اپنا بھرپور کردار ادا کرتا ہے۔ مزدور اپنے جسم پر وہ تمام اوزار لے کر پیدا ہوتے ہیں جو کہ تعمیراتی کام میں ان کے استعمال میں آئیں گے۔ جیسا کہ آپ ابھی دیکھ رہے ہیں کہ سپاہی دیمکیں بھاری ہتھیاروں سے لیس ہیں۔ دیمکیں اپنے گھروں میں زمین کی گہرائی میں بنائے گئے گوداموں میں پھپھوندی کی کاشت کرتی ہیں، جبکہ ایک طرف کاربن ڈائی آکسائڈ ان کے گھروں سے نہ نکالی جا سکی تو دیمکیں دم گھٹ کر مر جائیں گی۔ حالانکہ کبھی بھی ایسا واقعہ پیش نہیں آتا، شکر ہے اس طرز تعمیر کا جو اللہ نے ان کی جبلت میں شامل کر دی ہے۔ اونچی اونچی چمنیاں جو کہ ہوا کے بہاؤ کو اوپر کی طرف کھینچتی ہیں، بلوں میں اوپری سطح میں پھنسی ہوئی ہوا کو دھکیلتی ہیں، یہ ان بستیوں کے پھیپھڑوں کا کام انجام دیتی ہیں۔ دیمک کی بنائی ہوئی عمارت کی ہر چیز حیرت انگیز انجینئرنگ اور فن تعمیر کا نمونہ پیش کرتی ہے۔ آئیے اب ہم تھوڑا سا پیچھے کی طرف چلتے ہیں اور غور کرتے ہیں کہ اب تک ہم کیا کہہ چکے ہیں۔ دیمک ایک چھوٹا سا کیڑا ہے، یہ نہ تو شعور رکھتا ہے اور نہ ہی ادراک، یہ اندھا اور بہرا بھی ہے۔ تو کیسے پوری عمارت تعمیر کرنے کا علم اس کیڑے کو مل گیا؟ کیسے اس کو معلوم ہوا کہ لاکھوں دیمکوں کے درمیان اس نے کیا کام سر انجام دینا ہے؟ اس وقت جو آپ اسکرین پر دیکھ رہے ہیں وہ ایک تعمیراتی منصوبہ ہے۔ یہ منصوبہ ان تمام کاموں کی تفصیلات پر مشتمل ہے جو اس تعمیراتی کام کے دوران کیے جائیں گے۔ کون کیا کام سر انجام دے گا، کیسے اور کب یہ تمام کام مکمل ہوگا۔ ایک ماہر فن تعمیر جو ادراک اور شعور رکھتا ہے اپنے منصوبے کو پایۂ تکمیل تک لے کر جائے گا، اور ایک انجینئر ادراک اور شعور کے ساتھ تمام تعمیراتی ضروری جانچ پڑتال کو مکمل کر لے گا۔ ماہر کاریگر، مزدور اور پلمبر نقشے کے مطابق اپنا اپنا کام کریں گے۔ وہ تمام لوگ نقشہ اور منصوبے کا مطالعہ کرتے ہیں اور تعمیرات منصوبے اور نقشے کے مطابق عمل میں لائی جاتی ہے۔ اس نقطے پر ذرا احتیاط سے غور کیجیے، دیمکیں اپنے ہاتھوں میں کوئی نقشہ نہیں رکھتی، وہ کوئی تربیت بھی حاصل نہیں کر سکتی اور نہ ہی وہ کسی نظر آنے والے منتظم کی حکمت عملی پر چل رہی ہوتی ہیں۔ تو پھر کیسے لاکھوں دیمکیں ایک ہی وقت میں ایک دوسرے کے ساتھ کام کرتے ہوئے ایسی بے مثال ڈیزائن کی عمارت تعمیر کر پاتی ہیں؟ آئیے ہم ایک لمحے کو فرض کر لیتے ہیں کہ لوگ آنکھوں اور کانوں کے بغیر ہوتے ہیں۔ ہم یہ بھی فرض کر لیتے ہیں کہ ان لوگوں نے کبھی کوئی تربیت بھی نہیں لی ہوتی، پھر یہ لوگ ایک ہی وقت میں ایک عمارت کی تعمیر شروع کر دیتے ہیں بغیر کسی احکامات اور تفصیلات کے کہ انہیں کیا کرنا ہے۔ مزید ہم یہ فرض کر لیتے ہیں کہ بنائی گئی عمارت بے مثال منصوبے اور ڈیزائن پر مشتمل ہے۔ ایسا معجزانہ تعاون صرف تمام لوگوں کے ایک ہی ارادے کے ماتحت ہونے کے باعث ممکن ہو سکتا ہے۔ یہی مثال دیمک کے معاملے میں پوری اترتی ہے۔ جس طریقے کار سے یہ سماعت اور بصارت سے محروم کیڑے ایک وحدت کی شکل میں نقل و حرکت کرتے ہوئے بالآخر ایک بے نقص عمارت تعمیر کرتے ہیں۔ یہ ایک ایسی عظیم سچ کا منہ بولتا ثبوت ہے کہ دیمک اللہ کی مخلوق ہے، اور وہ اللہ ہی ہے جو انہیں ان کے معینہ کام کو انجام دینے کی رہنمائی کرتا ہے۔ اللہ نے قرآن کی ایک آیت میں نازل فرمایا ہے، پس تمام تعریف تو اللہ ہی کے لیے ہے جو پالنے والا ہے آسمانوں اور پالنے والا ہے زمین کا، جہانوں کا پالنے والا، اور اسی کے لیے ہے بڑائی آسمانوں اور زمین کے درمیان، اور وہ زبردست حکمت والا ہے۔ جذبہ قربانی۔ یہ دلچسپ جانور میئر کیٹ کے نام سے جانے جاتے ہیں، ایک دوسرے کے ساتھ مل جل کر گروہ کی صورت میں زندگی گزارتے ہیں، اور ان کے درمیان حیرت انگیز باہمی اتفاق ہوتا ہے۔ ان میں باہمی اتفاق کو بہت اہمیت حاصل ہے، کیونکہ جس خطے عرض پر یہ رہتے ہیں وہ انتہائی خطرناک خطوں میں سے ایک ہے۔ مہلک ترین خطرہ آسمان سے نمودار ہوتا ہے، اس لمحے عقاب ان کو دیکھ نہیں پاتا۔ احتیاطی تدابیر کا جال بچھانے کے بعد میئر کیٹ غذا کی تلاش میں کھیت میں پھیل جاتے ہیں۔ اس گروہ کے ہر کارکن کو مختلف ذمہ داریاں سونپی جا چکی ہیں۔ کچھ میئر کیٹ کھڑے ہو کر دوسروں کی حفاظت کے لیے نگرانی کرتے ہیں۔ یہ میئر کیٹ جس کو آپ کسی بھی ممکنہ خطرے کی نگرانی کرتے ہوئے دیکھ رہے ہیں، جو خطرہ اچانک جھاڑیوں کے پیچھے سے نمودار ہو سکتا ہے، دوسرے اپنی حفاظت کو پسے پشت ڈال کر درختوں کی اونچی ٹہنیوں پر کھڑے نگرانی کرتے ہیں۔ وہ بغیر کچھ کھائے پیئے جلتے سورج کے نیچے پہرا دینے میں مصروف ہیں۔ اس مرتبہ عقاب انہیں دیکھ لیتا ہے۔ پہرے دار دوسروں کو ہوشیار کرنے کے لیے خطرے کا بگل بجاتا ہے۔ اتفاق اور تعاون میئر کیٹ کی زندگیاں بچا لیتی ہیں۔ گروہ کی سب سے اہم ذمہ داری بچوں کی نگہداشت اور حفاظت ہے۔ ہر روز ایک میئر کیٹ بچوں کی دیکھ بھال کے لیے ٹھہرتی ہے۔ جس طرح ایک پہرے دار اپنی ذمہ داری نبھاتا ہے، وہ بچوں کی حفاظت کے لیے روزانہ اپنی اپنی باریاں بدلتے ہیں۔ میئر کیٹ خطرے کے لمحات میں اپنے گروہ کے بچوں کے لیے اپنی زندگیاں بھی قربان کرنے سے ذرا نہیں جھجکتے۔ یہاں ایک مثال سامنے آتی ہے۔ ایک گرم دن میئر کیٹ غذا کی تلاش میں اپنا گڑھا بچوں سمیت یوں ہی چھوڑ جاتے ہیں۔ ان کی واپسی پر ایک خطرہ ان کا منتظر ہوتا ہے۔ ایک گیدڑ گڑھے کے قریب گھات لگائے بیٹھا ہے جہاں بچے موجود ہیں۔ ان میں سے ایک میئر کیٹ بچوں کی زندگی بچانے کے لیے گڑھے تک پہنچنے میں کامیاب ہو جاتا ہے۔ اس کا مقصد گیدڑ کو گڑھے میں داخل ہونے سے روک دینا ہے۔ رات ڈھلتی رہتی ہے، मेयरकैट गढ़े के दाखिली रास्ते पर अभी तक अपने आप को ढाल के तौर पर इस्तेमाल कर रहा होता है। दिन नमूदार होता है। अंधेरी घड़ियों की खूंखार लड़ाई के असरात वाज़े तौर पर देखे जा सकते हैं। गीदड़ हिम्मत हार कर गढ़े से दूर भाग चुका होता है और बच्चे बचा लिए गए होते हैं, जबकि बहादुर जवान मेयरकैट बुरी तरह जख्मी होकर अपनी जिम्मेदारी भरपूर तरीके से पूरी कर चुका होता है। जख्मी मेयरकैट के पहलू में उसकी माँ आ जाती है। उसकी हालत नाजुक है। मेयरकैट्स को अब चले जाना चाहिए अगर उन्हें गिजा की तलाश करनी है। जख्मी मेयरकैट को चलने में इंतहाई मुश्किल पेश आ रही है। जब उसकी कुव्वत जवाब दे जाती है तो वो गढ़े में लेट जाता है। दूसरे मेयरकैट अपने जख्मी दोस्त को तन्हा छोड़कर हरगिज नहीं जाते। वो अपनी अलविदा और खुलूस के इजहार के लिए उसकी आखिरी सांस तक ठहरे रहते हैं। वो अल्लाह ही है जो इन मेयरकैट को इन तमाम हैरत अंगेज बाहमी तआवुन, इत्तिफाक और जानिसारी के तौर तरीकों की रहनुमाई करता है। दरियाए नील का साहिल। ये पानी और साहिल बहुत खतरनाक है। यहाँ बच्चों की नशोनुमा करने में बेशुमार खतरात का सामना होता है। ये परिंदों की किस्म जो आप देख रहे हैं साहिल पर अपना घोंसला बना चुका है, जो कि मगरमच्छों से भरा पड़ा है। ये आहिस्तगी और एहतियात से हरकत करते हैं और कोशिश करते हैं कि मगरमच्छों की तवज्जो उनकी तरफ न हो जाए। खुसूसन ये अपने घोंसले उन जगहों के करीब बनाते हैं जहां मादा मगरमच्छ अपने अंडे रखती हैं। क्योंकि मादा मगरमच्छ अंडे सहने के दौरान बहुत खामोश और अमन पसंद रहती है और परिंदों के लिए किसी भी खतरे का बायस नहीं बनती। इस दौरान परिंदों के अंडे चटकने शुरू हो जाते हैं और छोटे छोटे चूजे नमूदार होते हैं। ताहम ये चूजे खतरे में हैं। जैसा कि आप देख सकते हैं दोनों माँ बाप खूंखार अंदाज से अपने जिस्मों को अपने बच्चों की हिफाजत के लिए ढाल के तौर पर इस्तेमाल करते हुए खतरनाक गोह से मजाहमत करते हैं। गोह मुमकिना तौर पर परिंदे को मार सकती है, लेकिन परिंदे अपने चूजों की हिफाजत के लिए अपनी जान भी कुर्बान करने के लिए तैयार नजर आते हैं। गोह परिंदे के अज्म हिम्मत के आगे हथियार डाल देती है। हालात यकसर तब्दील हो जाते हैं जब एक भूखा और गुस्से से भरा नर मगरमच्छ घोंसले के करीब पहुंच जाता है। चूजे दुबक जाते हैं। इस मर्तबा माँ एक बिल्कुल मुनफरिद और मुख्तलिफ तरीका अपनाती है। वो अपने परों को खोलकर जमीन पर मारती है। वो हमला आवर का बराह रास्त मुकाबला नहीं करती। इसके बरखिलाफ वो एक जख्मी परिंदे की नकल करती है और हमला आवर को दावत देती है कि वो उस पर हमला करे। इस तरह वो खतरे को घोंसले से दूर खींच कर ले जाती है। फरेब काम करता है, मगरमच्छ बजाहिर जख्मी परिंदे के पीछे चल देता है और घोंसले से दूर होता चला जाता है। फिर मगरमच्छ की तवज्जो गोह की तरफ मबजूल हो जाती है और वो बहुत दूर निकल जाता है। शुक्र है उस जज्बे ईसार का जो अल्लाह ने इन परिंदों में वदियत किया है कि माँ और बाप परिंदे अपनी जिंदगियों का खतरा मोल लेकर अपने बच्चों की हिफाजत करते हैं। भैंसों के रेवड़ में नए पैदा होने वाले बछड़ों की निगहदाश्त सिर्फ उनके वालदैन ही नहीं करते बल्कि तमाम रेवड़ मिलकर करता है और वो उनकी हिफाजत के लिए हर किस्म का खतरा मोल ले लेते हैं, यहाँ तक के शेरों का खतरा भी। जब शेर करीब आते हैं तो पूरा रेवड़ खतरे से आगाह करने के लिए आवाजें निकालता है, जैसा कि आप देख सकते हैं। वो बछड़ों के गिर्द एक दिफाई दायरा तरतीब देते हैं। वो अपने बछड़ों की शेरों से हिफाजत के लिए अपने जिस्मों को ढाल के तौर पर इस्तेमाल करते हैं। यहाँ इस रेवड़ में सिर्फ दो बछड़े हैं। ताहम सिर्फ वालदेन ही नहीं बल्कि तमाम रेवड़ उनकी हिफाजत के लिए अपनी जिंदगियों को खतरे में डाल चुका है। ये भैंसे सोच सकते थे कि उन्हें भागकर अपनी जान बचानी चाहिए। इस तरह शेर पीछे रह जाने वाले बछड़ों पर चढ़ दौड़ने को बेहतर समझेंगे। बनिस्बत बड़े और तेज सींगों वाले जवान भैंसों के इस तरह के हालात में डार्विन के नजरिए इर्तका के दावे के मुताबिक कमजोर खसो खाशाक कर दिया जाएगा या मिटा दिया जाएगा, जबकि खुद गरज और ताकतवर बाकी रहेगा। लेकिन ये सब कुछ नहीं हुआ। भैंसों ने बछड़ों को बेयारों मददगार नहीं छोड़ा। शुक्र है उस जज्बे ईसार का जो अल्लाह ने इनमें वदियत किया। वो बछड़ों की हिफाजत करते हैं, चाहे उन्हें इसकी कीमत अपनी जिंदगियों से ही क्यों ना चुकानी पड़े। भैंसे सिर्फ बच्चों की हिफाजत नहीं करते बल्कि अपने जवान साथियों की भी। ये नजारा जो आप देखने जा रहे हैं कीनिया में एक सयाह ने सफारी के दौरान रिकॉर्ड किया। शेरों का एक ग्रोह एक भैंसे को दबोचे हुए है जो अपने रेवड़ से जुदा हो गया था। ऐसा दिखाई देता है कि इसका नतीजा यकीनी मौत होगा, लेकिन एक मौजजाती वाकया रूनुमा होता है। जवान भैंसा दूर पहुंच जाने वाले रेवड़ को मदद के लिए पुकारता है। वो यकदम मौके पर पहुंच जाते हैं। फिर बहादुर भैंसे धमकाने के अंदाज में शेरों के करीब आते हैं ताकि अपने साथी को बचा सकें, और शेर सर पर दौड़ जाते हैं। भैंसे अपने जख्मी साथी के गिर्द जमा हो जाते हैं और उसको उसके पांव पर खड़ा करने की कोशिश करते हैं। लम्हात गुजरते चले जाते हैं। जख्मी भैंसे के लिए हालात मायूस कुन नजर आते हैं। शेर अभी तक घात लगाए मुंतजिर बैठे हैं। साथी भैंसे यकीन कर लेते हैं कि ये मर चुका है। आखिरी रह जाने वाले चंद भैंसे भी जाना शुरू कर देते हैं। और फिर एक और हैरत अंगेज वाकया रूनुमा होता है। जख्मी भैंसा एक बार फिर मदद के लिए पुकारता है, जैसे कह रहा हो कि मुझे छोड़कर न जाओ। रेवड़ फौरन ही वापस आता है। भैंसे एक बार फिर करीब घात में बैठे शेरों को भगाते हैं। आखिरी कोशिश के साथ जख्मी भैंसा अपने पांव पर खड़ा हो जाता है और लड़खड़ाते हुए अपने बचाने वाले साथियों के साथ नजरों से ओझल हो जाता है। खानदान में इत्तेहाद। ये ऑस्ट्रेलियन तोतों के चूजे हैं। वो 5 दिन पहले ही एक एक करके इस दुनिया में आए हैं। यहाँ इनके दरमियान कुछ गौर तलब बातें हैं। जो पहला चूजा अंडे से बाहर आया है वो आखिरी चूजे से काफी बड़ा है। माँ इन तमाम बच्चों से बिल्कुल बराबरी का सलूक करती है। हर चूजे को जितनी गिज़ा की जरूरत होती है उतनी ही गिज़ा मुहैया की जाती है। 10 दिन के बाद पहला आने वाला चूजा अभी तक दूसरे चूजों से बड़ा है। अचानक हैरत अंगेज तौर पर ये अपनी गिज़ा अपने छोटे और कमजोर भाइयों से बांटने लगता है और उन्हें अपनी ही चोंच से खिलाता है। क्यों ये नन्ना चूजा ऐसी कुर्बानी देता है? डार्विन के नजरिए इर्तिका पर यकीन रखने वाले इन सवालात का जवाब कभी भी नहीं दे सकते, क्योंकि वो फरसूदा नजरिया उन मफरूजात पर खड़ा है कि कुदरत की हर शय खुद गरज है और बका के लिए एक बेरहम लड़ाई में मसरूफ़ अमल है। ताहम जबकि हम देख चुके हैं कि एक नन्ना सा चूजा अपनी गिजा अपने कमजोर और बेकस भाइयों में बांटता है जब भी उन्हें जरूरत होती है। तमाम चूजे ताकतवर और सेहतमंद तौर पर नश्को नुमा पाते हैं। शुक्र है उस जज्बे तकसीम और इत्तेहाद का जो अल्लाह ही ने इनमें वदीअत किया है। पेकर की चोंच एक शानदार ड्रिल है। ये पहले अपनी चोंच से दरख्त के तने में सुराख करता है और फिर शाहबलूत का फल इस सुराख में रख देता है ताकि सर्दियों में इसे यहाँ से हासिल कर सके। वुडपेकर ने इस दरख्त में तकरीबन 60,000 एकरोन महफूज किए हैं। ये कोई आसान काम नहीं कि दरख्त के तने में 60,000 सुराख किए जाएं। वुडपेकर ही इसका मुतहम्मिल हो सकता है, अजीम सब्र और ईसार के साथ, और फिर सुराखों को एकरोन के साथ भरना। उनका मकसद सर्दियों के सख्त दिनों में अपने खानदान की गिजा की फराहमी को मुमकिन बनाना होता है। خاندان کے نوجوان ارکان ان کو اس تیاری کے دوران مدد فراہم کرتے ہیں۔ ہر پرندہ اپنی ذمہ داری بھرپور طریقے سے پوری کرتا ہے، کوئی ایک بھی اپنے کام کو نظر انداز نہیں کرتا۔ اس بہترین باہمی تعاون اور اتحاد کے مظاہرے میں وڈ پیکر کا خاندان آنے والے مشکل دنوں کے لیے تیار ہو جاتا ہے۔ جذبہ الفت، جانداروں کی ایک اور صفت جو کہ نظریہ ارتقاء کی مکمل طور پر تردید کرتی ہے، وہ حیرت میں ڈال دینے والی محبت اور الفت ہے، جو کہ واضح طور پر ان کے طور طریقوں میں دیکھی جا سکتی ہے۔ نظریہ ارتقاء ان مفروضات پر قائم ہے کہ تمام جاندار ایک خود غرضانہ اور بے رحم بقا کی جنگ میں مصروف عمل ہیں۔ جبکہ یہاں حقیقت یہ ہے کہ ان کے طور طریقوں سے اس نظریہ ارتقاء کی مخالفت بالکل عیاں ہے۔ مثال کے طور پر بہت احتیاط سے غور کیجیے کہ یہ شاندار رنگوں کا تاجدار پرندہ کیسے اپنے جوڑے کو رضامند کرتا ہے۔ یہ اس کو چھوٹا سا تحفہ دیتا ہے، ایک پھل کا ٹکڑا۔ اس مخصوص موقع پر تمام دنیا کے پرندے اپنے جوڑے کو ایسے ہی طریقہ کار سے اپنی طرف متوجہ کرتے ہیں۔ ایمیزون جنگل میں رہنے والا گون پرندہ بالکل اس ہی طریقے سے اپنے ساتھی سے پیش آتا ہے، جیسا کہ یورپین گولڈ فنچ۔ یقیناً سمندری پرندے مچھلی پسند کرتے ہیں، اس لیے وہ اپنے ساتھیوں کو ممکنہ بہترین تحفہ پیش کرتے ہیں۔ ہنس بھی مچھلی پسند کرتے ہیں، لیکن ہنس کے جوڑے کے درمیان تحائف کا لین دین صرف شروعات میں ہی ہوتا ہے۔ جوڑا ایک دوسرے کے انتخاب کا فیصلہ رقص کے ذریعے کرتا ہے۔ رقص کی شروعات میں جوڑا ایک دوسرے کی حرکات کی تقلید کرتا ہے۔ ایک دوسرے کو جان لینے کے بعد وہ رقص میں حیرت انگیز ہم آہنگی کے دوسرے مرحلے میں داخل ہو جاتے ہیں۔ یہ رقص گرد و نواح کے لوگوں کو ظاہر کر دیتا ہے کہ ایک نیا خاندان جنم لے چکا ہے۔ رقص کے اختتام پر ایک دوسرے کو تحائف دیے جاتے ہیں۔ سیگل بھی اپنے جوڑے کو تحائف دیتا ہے۔ اپنا گھونسلہ بنا لینے کے بعد نر اور مادہ بھرپور توجہ سے ایک دوسرے کا خیال رکھتے ہیں۔ البیٹروسز بھی بالکل اسی طریقے سے پیش آتا ہے۔ یہ طاقتور چونچ دوسرے پرندوں کے لیے انتہائی تیز اور خطرناک ثابت ہوتی ہے، جبکہ یہی تیز چونچ آپس میں ایک دوسرے کی تیمارداری، الفت اور ایثار کے جذبے کے اظہار کے لیے بھی استعمال کی جاتی ہے۔ نظریہ ارتقاء کے مطابق زندہ اشیاء خود غرض اور بے رحم ہستیاں ہیں، جو کہ ایک اتفاقی حادثے کا مظہر ہیں۔ نظریہ ارتقاء اس الفت اور ہم آہنگی کے جذبے کی کیفیت کو بیان کرنے سے قاصر ہے. یہ اس لیے ہے کہ اللہ نے تمام زندہ اشیاء کو تخلیق کیا ہے اور وہ اللہ ہی ہے جس نے ان میں الفت، ایثار اور مل جل کر رہنے کے جذبات ودیت کیے جو کہ نظریہ ارتقاء کبھی بھی بیان نہیں کر سکتا. قرآن کی ایک آیت میں اللہ تعالی فرماتا ہے، اور جو کوئی بھی آسمانوں اور زمین میں ہے اسی کا ہے اور ہر کوئی اسی کے حکم کا تابع فرمان ہے.